साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98.100 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम पीएसपी नेपाल .gov.np रेडियो नेपाल online.com रेडियो नेपाल .gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार खगेन्द्रा खुशी। कवि साहित्यकार खगेन्द्रा खुशीका प्रकाशित कृतिहरूमा खुशीको गाउँ उपन्यास रहेको छ। यसै गरी उहाँका अन्य प्रकाशित कृतिमा आमाको डायरी कथा संग्रह विक्रम सम्वत 2073 सालमा प्रकाशित भएको थियो। उहाँको पछिल्लो उपन्यास कृति खुशीको गाउँ भर्खरै विमोचित भएको हो। यसका अलावा उहाँले फुटकर रूपमा कथा कविता र गीत विभिन्न समयमा लेख्दै र प्रकाशन गर्दै आइरहनु भएको छ। उहाँ विशेष गरी छन्द कविका रूपमा समेत परिचित हुनुहुन्छ। कवि खुशी गीतकार पनि हुनुहुन्छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ, साथै उहाँको पछिल्लो प्रकाशित कृति खुशीको गाउँ उपन्यासका सन्दर्भमा समेत केही कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउनेछौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार खुशीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
धन्यवाद छ, धेरै धेरै धन्यवाद छ। रेडियो नेपालका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन व्यक्त गर्दछु।
अब कार्यक्रमको शुरूआत गरौं, तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, कसरी साहित्यतर्फ अगाडि बढ्नुभयो, एकपटक विगतलाई सम्झौं न, तपाईँको लेखन यात्रा कसरी शुरू भयो?
खासमा 60-61 सालतिर म 61 साल भनौँ 11-12मा पढ्दै गर्दाखेरिको समयमा स्कूलमा त्यो एक खालको कार्यक्रम थोरै थोरै हुने गर्थे। त्यसमा म पनि सहभागी बनाउन भनेर चाहिँ सृजनात्मक रूपमा सहभागी बन्ने सिलसिलामा त्यहाँ स्वागत कार्यक्रम हुन्छ, होइन, विदाई कार्यक्रमहरू हुन्छन्, त्यस्तामा चाहिँ सहभागी बनाऊ भन्दै गर्दाखेरि सुरुमा नै मैले अब मेरो घरायसी वातावरण एउटा छन्दमय होइन शास्त्रीय छन्दका श्लोकहरू वाचन गर्दै सुन्दै आएको, त्यसमा मोह पनि भएको, अनि तिनै कार्यक्रमहरूमा आफ्नो सिर्जना कविता रचना लेख्दै वाचन गर्दै सुनाउँदै गर्दाखेरि त्यहाँदेखि सुरु भएको मेरो साहित्यिक यात्रा चाहिँ खासमा छन्द कविका रूपमा। त्यस पछाडि अब मिडियातिर विस्तारै तान्निए अनि निरन्तर लेख्ने क्रम पनि निरन्तरता दिइरहे अनि कार्यक्रमहरूमा सहभागी बन्ने क्रम पनि निरन्तर रहिरह्यो। यसरी नै रेडियो नेपाललाई सुन्दै सुन्दै अगाडि बढ्दै आए कि र यो रेडियोमा बोल्नुपर्छ भन्ने एउटा मोह पनि भयो कि पछि रेडियोमा पनि साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै गर्दै अगाडि बढ्दै जाँदा आज भर्खरै यतिखेर मात्रै यो खुशीको गाउँ उपन्यास मैले प्रकाशन गर्न यसलाई निकाल्न सकेकी छु।
तपाईँले जसरी भन्नुभयो पारिवारिक माहौलले गर्दाखेरि साहित्यमा म अगाडि बढ्ने एउटा वातावरण बनियो भनेर भन्नुभयो, त्यसमा पनि कुनै घटना या परिघटना त्यसले तपाईँलाई लेखनतर्फ अगाडि बढाएको त्यस्तो कुनै सम्झना योग्य क्षण छ जसले लेखन यात्रामा अगाडि बढायो?
घट्नै भन्ने त छैन, होइन, जस्तै अब मेरो चाहिँ परिवार एउटा धार्मिक एउटा परिवार हो, त्यहाँ चाहिँ श्लोकहरू रामायणका देवी भागवतका श्लोकहरू आमाहरूले बुबाहरूले सुन्दै आएकी हुन्थ्यो गर्वैदेखि भनौँ न, अनि पछाडि दिदी मेरी दिदी पनि छन्दमा कविता लेख्ने उहाँको पनि एउटा प्रेरणा भयो, तर लेख्न सकेकी थिइनँ। मैले चाहिँ छन्द कसरी लेख्ने भन्ने कुरा चाहिँ कोर्समा सरहरूले पढाउनु भयो, त्यस पछाडि मैले त्यही बेलामा एउटा कविता जाने नजाने लेखेर मैले स्टेजमा प्रस्तुत गर्दै गर्दा त्यही मेरो सर हुनुहुन्छ कृष्ण पौडेल सर, उहाँले धरावासी कृष्ण धरावासी रेडियोमा कार्यक्रम चलाउनुहुन्थ्यो कञ्चनजङ्घा एफएममा, उहाँसम्म त्यो कविता पुर्याइदिनु भयो। त्यस पछाडि छन्दका कविता लेख्न अझै सहज हुन्छ भनेर उहाँले छन्द पराग भन्ने किताब मेरो हातमा थमाइदिनु भयो, देवी नेपालले लेख्नु भएको। र यसरी सिक्दै सिक्दै अनि सिक्दै जाँदा अब साथ पनि स्रष्टाहरू अग्रज व्यक्तित्वहरूको साथ पनि मैले पाउँदै गएँ र ठ्याक्कै यही घटनाले मैले लेख्न थाले भन्ने चाहिँ छैन, होइन, तर क्रमशः म सानै हुँदा मेरो परिवेश सबै कुराले पनि मलाई लेख्ने प्रेरित गर्ने खालको त्यो परिवेश मैले पाइरहेँ कि सुरुदेखि नै पनि।
तपाईँले जस्तै कविता लेख्नुहुन्छ त्यसमा पनि छन्द कविता बढी मात्रामा लेखिराख्नु भएको छ, यो कविताले जीवन जोड्नको लागि अथवा समाजलाई जोड्नको लागि कस्तो भूमिका खेल्दो रहेछ, कवितामा कस्ता विषयवस्तुहरू चाहिँ टपक्क टिप्नुहुन्छ समाजका र त्यो प्रतिबिम्बित गर्नुहुन्छ तपाईँ?
समाज त व्यक्तिले आफ्नै मात्रै मनकै कुरा लेख्दा पनि त समाजै लेखिन्छ खासमा, होइन, भावनै मात्रै लेख्दा पनि ऊ पनि त समाजकै हिस्सा हो नि त, उसलाई जे लागेको छ त्यो पनि समाजकै कुरा हो नि त, होइन। तर ठ्याक्कै समाजलाई परिवर्तन गरेर लेखिनु पर्छ भन्ने कुरा चाहिँ अब पछिल्लो समय, पहिले त मैले रहरमा शोकमा लेख्न सुरु गरे हुँ, अहिले चाहिँ समाजका बारेमा पनि लेख्नुपर्छ, समाजका भएका विकृतिहरू, त्यसका नराम्रा पक्षहरूलाई सुधार्न, राम्रा पक्षलाई चाहिँ अगाडि बढाउनको लागि पनि लेखिनुपर्छ भनेर चाहिँ त्यसरी मैले यो उपन्यास जुन छ खुसीको गाउँ भन्ने, यसमा पनि जस्तै एउटा कृषकले, होइन, एक खालको ठ्याक्कै कृषककै कुरा त छैन, तर पनि एउटा पुष्प व्यवसायीलाई मैले जोडेकी छु यहाँनिर। त्यो एउटा पुष्प व्यवसाय गर्ने मान्छे चाहिँ सफल बन्न सक्छ, अथवा जे पनि व्यवसाय गरेर सफल बनेकाहरूको कथा पनि लेखिनुपर्छ, त्यो सकारात्मक त्यसले चाहिँ समाजमा एउटा प्रभाव छोड्छ भन्ने लाग्छ, सकारात्मक पाटोबाट लेखिनुपर्छ नकारात्मक भन्दा पनि भन्ने मलाई लाग्छ, होइन। समाजलाई चाहिँ म जोड्दिनँ भन्दा पनि स्रष्टाले केही म जोड्दिनँ, समाज लेख्दिनँ भन्दा पनि समाजै लेखिरहेको हुन्छ खासमा।
हजुर, हामी यो उपन्यासका बारेमा त एकछिन पछि हामी चर्चा गर्ने नै छौ, अहिले गीत र कविताकै केही कुरा गरौं, त्यसपछि हामी उपन्यासमा आउँछौ। तपाईँले गीत पनि लेखिरहनु भएको छ कविता सँगसँगै, यो गीत लेखन गर्दै गर्दा र कविता लेख्दाखेरि त्यो हिसाबले हेर्दै गर्दाखेरि गीत र कवितामा फरकपन कस्तो पाउनु भएको छ? आफू एकजना सर्जकको हिसाबले कतिको गीतमा बाँधिनु पर्छ, कवितामा कति खुलापनमा भावना व्यक्त गर्न सकिन्छ, कस्तो
ठ्याक्कै म गीत लेख्ने भनेर मैले लेखेको होइन, जुन म गीतहरू गाइरहेको छु त्यो चाहिँ सिर्जना गर्दाखेरि गीत जस्तो भयो मेरो, एउटा बसन्ती बागमा फुल्ने चमेली वैंशको गन्ध भन्ने गीत, होइन, त्यो गीत शैलीमा छ। तर मैले धेरै चाहिँ मैले गाउने भनेको गजलहरू, होइन, बहरमा लेखिएका सिर्जनाहरू म चाहिँ वाचन गर्ने गर्छु गीतै भनेर, ठ्याक्कै गीतै चाहिँ मैले एकदमै कम लेखेको छु, एउटा लोकगीत लेखेको छु, होइन, अनि त्यो मैले अस्ति भर्खरै गाएको चमेली वैंशको गन्ध भन्ने त्यो एउटा गीत, अनि कविता धेरै म कविता लेख्ने हो, कविता वाचन गर्ने हो। र गीत लेख्दाखेरि बहर लेख्दाखेरि चाहिँ थोरैमा, होइन, अब 8-10 लाइनमा चाहिँ लेख्नुपर्ने हुन्छ सबै, धेरै एउटा कविताले भनेका कुरा, एउटा उपन्यास, होइन, अथवा एउटा कथाले भनेका कुरा त्यो गीतमा अठाउनु पर्यो, ठ्याक्कै सबै त्यो प्रभावकारी त्यस्तै शब्द संयोजन, होइन, शब्द चयन सबै कुरा ठ्याक्कै मिल्दाखेरि मात्रै त्यो गीतले त्यो कथाले त्यो उपन्यासले बोक्ने कुराहरू चाहिँ गीतमा, होइन, अटाउन सकिन्छ, त्यो प्रभावकारी हुन्छ, नभए खल्लो हुन्छ, होइन, अनि त्यत्तिकै सकिँदैन भने त्यो कथाका कुरा एउटा व्यापक कुरालाई भन्न खोजेका सबै कुरा गीतमा लेख्न सकिँदैन, ल्याउन सकिँदैन भने चाहिँ बरु कथै लेख्नु, बरु कवितै लेख्नु भन्छु म चाहिँ, होइन,
भनेको स्वतन्त्र रूपमा कविता कथाहरू लेख्न सकियो, गीत एउटा दायरामा बसेर एउटा परिधिभित्र,
होइन, कथाको पनि दायरा छ, कथाको दायरा छ, तर जति सानो ठाउँमा सानो हुन्छ नि त गीतको आकार, सानो हुन्छ, थोरै लाइन हुन्छ, थोरै शब्दमा धेरै कुरा भन्न सक्दा मात्रै त्यो प्रभावकारी हुन्छ नि त, अनि त्यो भएर यदि त्यसरी लेख्न सकिन्छ भने, होइन, गीत लेख्ने, गजल लेख्ने, गजल पनि त्यही हो, थोरैमा मुक्तक पनि त्यही हो, थोरो सानो हुन्छ तर बम जस्तो हुन्छ नि त, होइन, ट्याक्कै पड्किने हुन्छ नि त, धेरै प्रभाव त्यसले दिन्छ, त्यसरी लेख्न सकिन्छ भने त्यो लेख्ने, नभए जेमा आफ्नो कुरा प्रभावकारी रूपमा राख्न सकिन्छ उपन्यासै लेख्ने नि त, होइन, कथै लेख्ने, निबन्ध लेख्ने, त्यही लेख्दाखेरि भइहाल्छ भन्ने लाग्छ।
हजुर, यो संवादलाई केही समय रोकेर एउटा रचना सुन्नतर्फ लाग्छौ, त्यसपछि हामी फेरि संवादमा फर्किन्छौ र त्यसपछि उपन्यासका कुरा गर्नेछौ। अहिलेको लागि तपाईँसँग कुन रचना छ?
यो एउटा मैले भर्खरै लेखेको कविता हो, होइन, विशेष त छन्दमा पनि अलि धेरै गाइने भनेको सार्वल विकृत छन्द हो, होइन, यो म वाचन गर्छु, पाइन्न पैसा किन कविताको शीर्षक रहेको छ, म यो कविता वाचन गर्छु। एउटा माग बढिरहेछ हिले व्यापार मातृत्वको, किन्छन् स्वार्थ दी समाज भर नै विश्वास भातृत्वको, पैसा झैस अभाव भन्छ दुनिया विश्वास पाइन्न रे, बाँकी चिज पर त छन् तर कतै पैसा भने छैन रे, तीर्थे यी सपना तथा रहरका ठेली रुपैया लिन, तीर्थे यी पसिना नदी रगतका खोली म पैसा लिन, तीर्थे साँझ बिहानका पल झिकी यी रात या यी दिन, जे तिर्दा पनि आज यो सहरमा पाइन्न पैसा किन, माया जोख्छ तराजु आलु जसरी किलो र पल्ला भरी, सस्ता बाट किनेर लान्छ कब कविले सम्मान बोरा भरी माया जोक्छ तराजु आलु जसरी किलो र पल्ला भरी सस्ता बात किनेर लान्छ कविले सम्मान बोरा भरी थोरै तेल दलेर बोल्नु मुखमा पाइन्छ आफ्नो पना एउटा मात्र कुरो अभाव छ यहाँ पाइन्न पैसा किन मायामा छ ठगी झिनो हृदयको बोक्रा दली बेच्दछन् हाँसो शून्य गरेर कमसल खुसी आँखा सली बेच्दछन् झर्रो माला भनेर बेच्छ सहजै आदर्श आस्था बिना जे खोजे पनि पाइने सहरमा पाइन्न पैसा किन ऐसा किन्न बजार छन् सहरमा पाइन्छ पैसा पनि पैसा किन्न भएन देशभरमा दोकान एउटा पनि माया प्रेम र मित्रता हृदयका आफ्ना र आफ्नो पना जे खोजे पनि पाइने सहरमा पाइन्न पैसा किन जे खोजे पनि पाइने सहरमा पाइन्न पैसा किन धन्यवाद
भर्खरै कविता सुन्यौ अब फेरि पनि हामी संवादमै फर्किन्छौ अब केही कुराकानी गरौं तपाईँको पछिल्लो प्रकाशित उपन्यास तपाईँको सन्दर्भमा हेर्दाखेरि यो तपाईँको पहिलो उपन्यास यसको बारेमा केही चर्चा गरौं खुसीको गाउँ यो शीर्षकबाटै जाउँ न यो खुसीको गाउँ जुन शीर्षक राख्नु भएको छ कसरी यो नाम जुराउनु भयो
यो अत्यन्तै महत्वपूर्ण यो प्रश्न यो खुसीको गाउँ यो किताबको शीर्षक राख्ने बेलामा अत्यन्तै धेरै यो कष्ट भएको थियो कि मलाई के राख्ने भनेर सुरुमा लेखिसक्यौं होइन अनि लेखिसकेर यो उपन्यास लेखिसके जहिले लेखिसके पछाडि के राख्ने त भन्दा पढ्दै जाँदा होइन हेर्दै जाँदाखेरि यसको शीर्षक शिविरसँग सम्बन्धित छ शरणार्थी शिविरसँग अनि शिविर राखौं भन्ने कुरा गरे मैले अनि सम्पादन गर्नुभएको थियो गंगा सरले अनि यसलाई चाहिँ अरू पनि एक दुईजनाले हेर्दाखेरि ठिक छ शिविरले सबै कुरा समेट्छ भन्ने कुरा उहाँहरूले गर्नुभयो अनि शिविरे भन्ने राख्यौं हामीले नाम यसको शिविरे होइन यो सल्लाह गरेरै राख्यौं अनि त्यस पछाडि फेरि अब शिविरका साथीहरू जो हुनुहुन्थ्यो शरणार्थीहरू साथीहरू जो हुनुहुन्थ्यो उहाँहरूले चाहिँ शिविरे भनेको अलिकति ह्याएर भने जस्तो अलिकति ठाडो अलिक ठडुरो खालको शब्द भयो हुन चाहिँ शिविरे राख्दाखेरि हुन्छ तर सिधै शीर्षकै राख्दाखेरि किन त्यस्तो राख्ने होइन अलि हेपेर भने जस्तो त्यस्तो एकर लगाएका शब्द भरिसके नराख्दाखेरि हुन्छ भन्ने कुरा गर्नुभयो तर शिविरे भन्दाखेरि चाहिँ जस्तै हामी पल्ला गरे भन्छौ होइन डाँडा गरे भन्छौ त्यसरी नै त्यो हेपेर होइन यहाँ भित्रका कुरा चाहिँ सम्मान गरेकै छन् शिविरे राखौं शिविर राख्दा केही फरक पर्दैन भनेर अलिकति मैले जोड गरेँ फेरि पछाडि अब हुँदै जाँदाखेरि के राख्ने त भन्दा त्यो नराखौं न त भन्नेमा पुगिसकेपछि अब के राख्ने भन्दा अरू यो खुसीको गाउँ भन्दा अरू एक दुईवटा नाम आए त्यो पनि उपयुक्त हुँदैन भने पछाडि साथी चाङ्रिला बुक्सको साथी हुनुहुन्छ मणि शर्मा उहाँले नै यो पढिसकेर मेरो चाहिँ फेसबुक आइडी पनि होइन फेसबुकमा पनि खुसीको गाउँ नै छ मेरो युट्युब च्यानल पनि खुसीको गाउँ नै छ अनि कथाले पनि खासमा खुसीको गाउँ भन्दाखेरि यी सबै कुरालाई समेट्न सक्छ भनेर कस्तो राम्रो सल्लाह दिनुभयो क्या उहाँले अनि मलाई पनि ठ्याक्कै हुन्छ जस्तो लाग्यो अब त्यहाँ त एउटा खुसीकै गाउँमा परिणत भएको छ अन्तिममा होइन अनि त्यो हुन्छ भन्ने हिसाबमा मैले चाहिँ खासमा यसको नाम चाहिँ खुसीको गाउँ राखेर यसरी निकाले
हजुर अहिले शीर्षकै कुरा गर्दै गर्दाखेरि तपाईँले शिविरको कुरा केही भन्नुभयो प्रसंग निकाल्नुभयो विशेष त यस उपन्यासमा यो शिविर त्यसमा पनि अब हामीले बुझ्दाखेरि भुटानी शरणार्थीसँग सम्बन्धित छ भनेर बुझ्ने या कस्तो शिविरको कुरा गर्नुभएको त्यसबारे पनि केही बताइदिनुहोस्
यो चाहिँ कस्तो भने भुटानी शरणार्थी शिविरसँग चाहिँ नेपालमा आएर बस्यो विभिन्न ठाउँमा र विशेष गरेर खुदुनाबारीमा बसेका शरणार्थी शिविरहरूसँग चाहिँ बीसौं वर्षसम्म म पनि सँगसँगै हुर्के भनौँ न होइन वारी पारी उहाँहरूको शरणार्थीभित्र शिविरभित्र उहाँहरू बस्नुहुन्थ्यो बस्तीमा पारिपट्टि जुकेखाडीमा कुमिटारमा हामी बस्थ्यौं र उहाँहरूसँग जोडिएर बस्दै गर्दाखेरि एक खालको त्यो आत्मीयता हो कि बीसौं वर्षसम्म जोडिएर चाहिँ जोडियो नि त त्यो बस्तीको मेरो मात्रै होइन त्यो बस्ती र शिविरभित्रका भुटानीहरूको एउटा सम्बन्ध रह्यो र बीस वर्ष बसिसके पछाडि त्यहाँ बीसौं हजार तीसौं हजार मान्छेहरू भइसके पछाडि त्यहाँ चाहिँ बाक्लै सहर जस्तो मान्छे हेर्ने त्यो बस्तीका मान्छेलाई बानी भइसके पछाडि त्यो सम्पूर्ण बस्ती नै त्यो हजारौं हजार मान्छे चाहिँ एकैचोटि उठेर त्यहाँदेखि जानुभयो मैले त्यो भूमिकामा पनि लेखेको छु होइन अनि त्यो कस्तो कुरा हो यति नजिक भएर बसेको एउटा बस्ती एउटा परिवार एउटा घर छिमेकी घर त बसाई सरेर जाँदा छोड्दाखेरि कति नमिठो लाग्छ होइन, केही वर्षसँगै भएका मान्छेहरू छोड्दाखेरि कस्तो हुन्छ, 20,000 मान्छे निरन्तर उनीहरूलाई देखिरहने उनीहरूसँग संगत गरिरहने बानी भइसके पछाडि त्यो छोडेर जाँदाखेरिको त्यो एक खालको सन्नटा त्यहाँ खुदनाबारीमा होइन, त्यो भुटानी शरणार्थी शिविरको सेरोफेरोको ठाउँमा चाहिँ त्यो खालको भयो। अनि त्यो यति धेरै मलाई महसुस भयो कि यति धेरै के अब यसलाई कसरी, मैले यस पछाडि यो अगाडि चाहिँ एउटा कविता केही कविता लेखेँ, केही कथाहरू पनि लेखेँ, मेरो त्यो आमाको डायरी कथा संग्रहमा पनि त्यसमा पनि प्रेम र पारिजात भन्ने अरू केही विषयहरू पनि छ। अनि विशेष गरेर यसमा प्रेम चाहिँ विशेष तड्का रूपमा आएको छ, किन भन्दाखेरि शरणार्थी शिविर त्यति धेरै मान्छे अब हामी जस्तै संस्कार संस्कृति सबै कुरा मिल्ने मान्छेहरू बसोबास गरेको त्यो सिङ्गो एउटा समुदाय सबै कुरासँग चाहिँ समान थियो के, सँगसँगै थियो काममा प्रेम अरू अरू कुरा अन्य कुरामा सबै कुरामा चाहिँ त्यो हामी सँगसँगै थियो। तर जब प्रेमका कुरा, जब कुटुम्बेली सम्बन्ध राख्ने कुरा, जब विवाहका कुरा आउँछ त्यसमा चाहिँ कहिल्यै पनि शिविरलाई शरणार्थीहरूलाई चाहिँ त्यो बस्तीले त्यो नेपाली समाजले कहिल्यै पनि समान सम्झेन। यदा कदा कसैले भागी लुकी छिपी बिहे गरे भने नेपाली बस्तीबाट बिहे गरेर शिविरमा गएका चाहिँ महिलाहरू केटीहरूको माइततिरबाट क्रिया गरेका घटनाहरू पनि छन् थुप्रै, त्यो सन्दर्भलाई लिएर र अन्य विषयवस्तु पनि थुप्रै छन्, अन्य व्यवहारका कुराहरू पनि थुप्रै छन्, तेस्रो मुलुक गइसकेका कुराहरू पनि, गइसकेपछि आएका आएर भएका सम्बन्धहरू पनि यसमा समेटेका छन्। तिनै कुराहरूलाई विशेष भूमिकामा राखेर, विशेष केन्द्रमा राखेर बस्ती र शिविरको प्रेम सम्बन्ध र अन्य व्यावहारिक कुराहरूलाई केन्द्रमा राखेर यो खुसीको गाउँ तयार भएको छ।
तपाईँले अहिले उठाउनु भएको जुन प्रसंग थियो, एउटा नेपाली समाजमा जो नेपाली मूलका भुटानी शरणार्थीहरू आएर बसेका थिए एउटा शिविरको स्वरूपमा बसिरहेको र त्यो बीचमा अन्तर्गुलन सम्बन्ध रहिरहेको अवस्थामा जब तेस्रो मुलुक पुनर्स्थापित हुनुपर्ने अवस्था आयो भुटानी शरणार्थीहरूले, त्यो अवस्थालाई पनि यो उपन्यासमा काहीँ न काहीँ सम्बोधन गर्नुभएको छ। त्यसो भए तपाईँले हजुर किताबको त हामीले चर्चा गर्यौं, उपन्यासको चर्चा गर्यौं, यो सँगसँगै तपाईँले यही उपन्यासकै सन्दर्भमा भन्नुपर्ने त्यस्तो कुनै विषय छ भने त्यो पनि यही मौकामा भन्नुभयो हुन्छ।
जस्तै यो एउटा मलाई लाग्छ विश्वकै अलिकति फरक विषय हो जस्तो लाग्छ। यो विषय जस्तै शरणार्थी लेख्नुभयो धरावासीले, छाप्रा नम्बर 55 लेख्नुभयो होइन, अर्को स्रष्टा लेख्नुभयो, यो शरणार्थीसँग सम्बन्धित विषय भनेको चाहिँ विश्वकै एउटा दुर्लभ विषय हो भन्छु म होइन, जो चाहिँ हतपति विश्वका मान्छेले यो घटनालाई यो अनुभव लिन पाउँदैनन् होइन। एउटा देश छाडेर नेपाली हुँ, नेपाली पहिचान हो मेरो भन्दाखेरि देश छाड्नु पर्ने अवस्था भएर भुटानबाट खेदिएर नेपालमा आएर आफ्नो नागरिकता आफ्नो पहिचान सबै कुरा सर्वस्व त्यागेर जसरी बस्यो उनीहरूको भोगाई उनीहरूको भनेको जुन हामी विश्वमा जसरी बसिरहेका छौँ एक छत्त खालका मान्छे एक तरिकाले बसेका छौँ, उसको नागरिकता छ, उसको आफ्नो पहिचान छ, उसको नामको देश छ होइन, उसको आफ्नो संस्कृति छ, त्यो तरिकाले बाँचेको छ विश्व एक तरिकाले बाँचेको छ र यी शरणार्थी भनेको चाहिँ त्यो भन्दा फरक तरिकाले बाँचेकाहरू हुन् होइन, जसको नागरिकता छैन, आफ्नो नामको धरती छैन, आफ्नो नामको आकाश छैन, त्यसरी बाँचेकाहरूलाई महसुस गर्न पाउनु, देख्न पाउनु, उनीहरूको भोगाई बुझ्न पाउनु भनेको विश्वकै एउटा दुर्लभ नभइरहने कुरा, नघटिरहने कुरा, नदेखिरहन पाइने कुरा हो जस्तो लाग्छ होइन। त्यो कुरालाई उठाएको छ र यसलाई पढ्नुभयो भने पक्कै पनि केही कुरा विशेष कुरा यहाँ पाउनुहुन्छ जुन अरू अरू सिर्जनाहरूमा अरू अरू कृतिहरूमा पढ्न पाइँदैन, त्यो कुरा यसमा पढ्न पाइन्छ भन्ने मलाई लाग्छ।
हजुर, अब फेरि हामी सम्वादलाई रोकेर एउटा अर्को रचनातर्फ लागौं, त्यसपछि हामी थोरै पछिल्लो समसामयिक विषयमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौं।
यो एउटा गजल रहेको छ, बहर रहेको छ होइन, म यो वाचन गर्छु।
आशा दियो नयनको आँसु रोकेर आए, तिम्रो सहरमा सिङ्गो, तिम्रो सहरमा सिङ्गो, तिम्रो सहरमा सिङ्गो बस्ती बोकेर आए, आशा दियो नयनको आँसु रोकेर आए, स्वतन्त्र जिन्दगानी स्वतन्त्र यो जवानी, स्वतन्त्र जिन्दगानी स्वतन्त्र यो जवानी, स्वतन्त्र जिन्दगानी स्वतन्त्र यो जवानी, बाँच्ने रहर पलायो रक्से ढोकेर आए, तिम्रो सहरमा सिङ्गो बस्ती बोकेर आए, माया र प्रेम सित्तै भावना हुन्छ सित्तै, माया र प्रेम सित्तै भावना हुन्छ सित्तै, सित्तै माया र प्रेम सित्तै भावना हुन्छ सित्तै यो जानको परन्तु यो जानको परन्तु यो जानको परन्तु भाव तोकेर आए तिम्रो सहर मसिङ्गो बस्ती बोकेर आए
अन्तिम सर
अस्मिता स्वाभिमानको मिच्छौ कि साँध मेरो अस्मिता स्वाभिमानको मिच्छौ कि साँध मेरो अस्मिता स्वाभिमानको मिच्छौ कि साँध मेरो बारेर काँडे तारले बारेर काँडे तारले बारेर काँडे तारले चार किल्ला ठोकेर आए तिम्रो सहर मसिङ्गो बस्ती बोकेर आए
धन्यवाद
हजुर भर्खरै गजल वाचन गर्नुभयो अब हामी फेरि संवाद नै फर्किन्छौ तपाईँ अहिले साहित्य संसार कार्यक्रम सुनिरहनु भएको छ हामीसँग हुनुहुन्छ कवि साहित्यकार खगेन्द्र खुशी अब केही कुरा गरौं पछिल्लो वर्तमान साहित्यिक अवस्था अथवा समसामयिक साहित्यिक अवस्थाको बारेमा चर्चा गरौं डिजिटल प्रविधिको जब विकास हुन थाल्यो त्यसले साहित्य सिर्जनामा पनि काहीँ न काहीँ प्रभाव पारिरहेको हामी देख्न सक्छौ तपाईँ एकजना सर्जकको हिसाबले आफ्ना सिर्जनाहरूलाई यो प्रविधिले सकारात्मक रूपमा तपाईँलाई सहयोग गरिरहेको छ या प्रविधिले गर्दाखेरि तपाईँको जुन साहित्य प्रतिको लगाव या त्यसमा हुनुपर्ने निखार था हुन्थ्यो साहित्यमा त्यसमा केही अलिकति रास आएको छ तपाईँको अनुभव
नयाँ यो प्रविधिका कारणले गर्दाखेरि पठन संस्कृतिमा
पठन संस्कृति सँगसँगै तपाईँको साहित्य सिर्जनामा पनि एकजना सर्जकलाई कतिको सकारात्मक रूपमा यसले सहयोग गर्दै गएको छ या यसले गर्दा एउटा गहन जुन अध्ययन गर्नुपर्ने थियो त्यसमा केही रास को महसुस गर्नुभएको छ तपाईँको अनुभव के छ यसमा
मेरो व्यक्तिगत रूपमा हेर्दाखेरि चाहिँ जुन नयाँ अहिले प्रविधि आइरहेको छ होइन त्यसबाट मेरो व्यक्तिगत रूपमा चाहिँ मलाई सहज भएको छ म लेख्नका लागि पनि म डायरीमा लेख्दिनँ मैले यो उपन्यास सबै ल्यापटपमै लेखेर चाहिँ सकेँ हौ होइन यो पनि नयाँ प्रविधि नै हो नि त यसरी हेर्नुपर्छ अनि म जति पढ्थे होइन किताब ल्याएर म जति पढ्थे नहुनु हो भने त्योभन्दा बेसी चाहिँ मैले युट्युबहरूबाट मैले सुनिरहेकी छु हेरिरहेकी छु त्यहाँबाट त्यो जति पढेर मैले प्राप्त गर्थे त्योभन्दा बेसी चाहिँ मैले युट्युबहरूबाटै गुगलहरूबाटै धेरै कुरा मैले आफूले पनि प्राप्त गरिरहेको छु जस्तो लाग्छ अनि तर पठन संस्कृतिमा अब त्यो अर्थमा हेर्दा पनि सिधा साधी अब पठन संस्कृतिमा मेरै पनि त रास आएको छ नि त पठनका रूपमा होइन पठनमा चाहिँ रास आएको छ तर यसले मलाई लेखनका लागि चाहिँ सहयोग नै गरिरहेको छ जस्तै म कविता लेख्छु म यी गजल लेख्छु गजल लेखेर मैले गाई गएर कार्यक्रममा नभनिकन सिधै मैले युट्युबमा फेसबुकमा पोस्ट गरेँ भने त्यो त एकैचोटि हजारौंले मान्छेले हेर्न सक्छन् होइन त्यो अर्थमा यो जस्तै सृजना गर्ने सन्दर्भमा चाहिँ यसले चाहिँ झन् प्लस गरेको छ होला थप सहयोग गरेको छ होला जस्तो लाग्छ मलाई तर पठन संस्कृति जुन छ हाम्रो त्यसलाई चाहिँ यो सामाजिक सञ्जालहरूले बाधा नै पुर्याएको छ होइन अब के अरे ज्ञानै प्राप्त गर्ने हो पढ्नै पर्छ भन्ने पनि होइन भन्ने पनि एक खालको त्यो हुन्छ तर पढ्ने नै बानी पढ्दाखेरिका थुप्रै फाइदाहरू छन् होइन यो त एउटा थेरापी जस्तो निन्द्रा नलाग्नेहरूका लागि पनि अनि पढ्दाखेरिको छुट्टै हरेक कुराले पढ्नु आवश्यक पनि छ तर अब यसलाई पठन संस्कृतिलाई नै अगाडि बढाउनको लागि चाहिँ अब नयाँ पुस्तालाई पठन संस्कृतिमा ल्याउनको लागि निरन्तरता दिनको लागि चाहिँ अब सानै बच्चैदेखिका विभिन्न अभियानहरू हामीले ल्याइरहनु पर्छ ल्याउनु पर्छ जस्तो लाग्छ मलाई होइन तर सिर्जना गर्नैको लागि अनि लेख्नैको लागि चाहिँ यसले होइन बाधा पुर्याएको छ सामाजिक सञ्जालले भन्ने चाहिँ मलाई त्यो चाहिँ लाग्दैन कस्तो भने जस्तै रोकेर रोक्न पनि सकिँदैन नि त सर जस्तै बग्दै गरेको पानीलाई होइन एकदम बाढी आइरहेको छ त्यसलाई त ठ्याक्कै बीचमा रोक्दाखेरि त त्यसले त अरू हानि गर्न सक्छ नि त होइन त्यो सँगसँगै हेल्ने जाने हो भने त होइन पौडिन सक्नु पर्यो क्या त्यसमा
तपाईँले भन्नुभएको कुरा त त्यसमा त सहमत छु म तर मैले यहाँ जोड्न खोजेको कुरा चाहिँ जस्तो एकजना स्रष्टाको लागि जसरी प्रविधि मैत्री वातावरण हुँदाखेरि उसका सिर्जनाहरू सहजै उसले त्यो प्रविधिको पहुँचमा पुगेर उसले आफ्ना सिर्जनाहरू पस्किन सक्ने वातावरण बनेको छ तर यसले कतै नव सर्जकहरूलाई चाहिँ त्यो साधना गर्नलाई चाहिँ कमी हुने अथवा एउटा कुनै सर्जकले केही कुरा लेखिदियो उसले सञ्जालमा या कुनै प्रविधिको प्लेटफर्महरू विभिन्न प्लेटफर्महरू छन् ती प्लेटफर्ममा उसले सहजै पहुँचका आधारमा आफ्नो सिर्जना पोस्ट गर्छ आफ्नो सिर्जना त्यहाँ राख्छ त्यो राखिसके पछाडि उसको जस्तो सुकै होस् सिर्जना त्यो एउटा तपका त हुन्छ उसले वावाई गरिहाल्छ त्यस पछाडि उसले निखारता ल्याउनु पर्ने अथवा साधना गरेर जुन हिसाबले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुपर्ने हो त्यसमा चाहिँ रास आउँछ कि भन्ने एउटा त्यो संशय त रहने भयो नि जसरी पहुँचले सहजता दिएको छ
जस्तै जति छ त्योभन्दा धेरै हाई पनि भइरहेको अवस्था छ नि तपाईँले भनेको त्यो तर जस्तै नयाँ एउटा नयाँ मान्छेले कहिलेकाहीँ अब अर्काको पनि सिर्जना ल्याएर राखिदिइरहेको हुन्छ क्या
चोरीको घटना या अर्काको सिर्जनालाई कपी गरेर उसले त्यसलाई बङ्ग्याएर पोस्ट गर्ने त्यो एउटा पाटो भयो
होइन बङ्ग्याएरै पोस्ट गर्दा पनि सिधै पोस्ट गर्दा उसलाई थाहा पनि हुँदैन यो सिर्जना चोर्नु हुँदैन यसरी राख्नु हुँदैन भन्नेसम्म थाहा भएको हुँदैन तर त्यसले जब राख्छ अनि उसको त्यो उसले जुन खेप्छ नि होइन उसलाई अब यो हुँदैन थियो यसलाई कानून लाग्छ अनेक कुरा उसले सर्जकले स्रष्टाले अरू मान्छेले भन्छ नि जसरी त्यहाँबाट उसले सिक्छ नि त अनि त्यस पछाडि आफै लेख्नु पर्ने रहेछ भनेर चाहिँ झन् लेख्न थाल्छ क्या उसले
भनेपछि त्यसलाई पनि हामीले सकारात्मक दृष्टिकोणबाटै हेर्छ अब फेरि सम्वादलाई रोकेर एउटा तपाईँको अर्को रचना सुन्छौ अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ
यो एउटा बहर नै छ बहर नै भन्नु जस्तो लाग्यो कविता पनि छन् मसँग होइन यो बहर छ म यो बाज अलिक छोटो पनि हुन्छ भन्ने हिसाबमा
उठे रहेर मिरमिरे उषा नयाँ प्रभातमा उठे रहेर मिरमिरे उठे रहेर मिरमिरे उषा नयाँ प्रभातमा भरि रहेछ जिन्दगी हरेक पात पातमा उठे रहेर मिरमिरे उषा नयाँ प्रभातमा
अलिकति भूमिका बारे यो चाहिँ ठ्याक्कै 72 सालमा जब भूकम्प आयो नेपालमा अनि त्यो भूकम्प सकिँदा नसकिँदै त्यसको त्यो धमधङ्गै हुँदै त्यसको त्यो पीड़ा सँगसँगै हुँदा हुँदै लेखेको बहर हो यो म वाचन गर्दैछु
सुनाउँदैछ चिरबिरे सुनाउँदैछ चिरबिरे चरी मिठो छ भावना सुनाउँदैछ चिरबिरे चरी मिठो छ भावना रचेर गीत सुरले उठेर बास बासमा भरि रहेछ जिन्दगी हरेक पात पातमा अझै छ जिन्दगी यहाँ नमार जोस हौसला अझै छ जिन्दगी यहाँ अझै छ जिन्दगी यहाँ नमार जोस हौसला बनिन्छ देश पूर्ण यो समाओ हात हातमा भरि रहेछ जिन्दगी हरेक पात पातमा
अन्तिम
फुटेर चरचरी चिरा चिरा छ देशको धरा फुटेर चरचरी चिरा फुटेर चरचरी चिरा चिरा छ देशको धरा पुरौ मिलाऊ प्रेमले मिलेर साथ साथमा उठेर हेर मिरिमिरे उषा नयाँ प्रभातमा भरि रहेछ जिन्दगी हरेक पात पातमा
धन्यवाद छ विशेष गरेर यो बहरमा भन्दा पनि यसलाई गीत नै भन्न सकिन्छ बहरको पूर्ण नियममा छैन यो
हजुर अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं यो बसाईका क्रममा विभिन्न पाटोमा रहेर हामीले कुराकानी गर्ने कोशिश गर्यौं तर समग्र कुरा त यो छोटो बसाईमा समेट्न सक्दैनौ यो बसाईका क्रममा कुनै पनि विषय जुन चाहिँ तपाईँले आज भन्नुपर्ने थियो त्यो विषय या प्रसंग आजको सन्दर्भमा उठेन यो चाहिँ भन्न पाए हुन्थ्यो भन्ने जस्तो त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय
समग्रमा रेडियो नेपाल हामी सबैको नेपालीहरूको एउटा होइन सुन्दर एउटा ठाउँ रेडियो नेपाललाई सुनेर हामी हुर्केका मान्छे रेडियो नेपालका मधुबन कार्यक्रम सुनेर यसरी पनि कविता वाचन गर्न सकिँदो रहेछ भनेर नवराज दाईलाई सुनेर कविता वाचन गर्ने नयाँ शैली हामी नयाँ पुस्तालाई तन्नेरी पुस्तालाई युवा पुस्तालाई पनि हुने खालको लय हुँदो रहेछ यसरी वाचन गर्दा हुँदो रहेछ भन्ने त्यहाँदेखि सिकेर कविता लेख्न थालेकी हुँ म खासमा होइन सिकाइको एउटा पाटो भयो र प्रभाव पार्ने यो कविता यसरी वाचन गर्न सकिँदो रहेछ भन्ने एउटा प्रभाव पार्ने एउटा कुरा भयो यसरी आएको अनि रेडियो नेपाल अत्यन्तै प्रिय हामी सम्पूर्ण नेपालीमा अनि विशेष गरेर म हाम्रो परिवार हाम्रो होइन हाम्रो सेरोफेरो सबैले सुन्दै आएको रेडियो नेपालमा आएर यसरी अन्तर्वार्ता दिने अवसर पाउनु एउटा सुन्दर अवसर हो मेरा लागि होइन यो अवसर जुटाइदिनु भयो तपाईँलाई धन्यवाद र रेडियो नेपाललाई पनि धन्यवाद छ र यो उपन्यास विशेष गरेर म उपन्यासमा केन्द्रित छु यतिखेर खुसीको गाउँ उपन्यास भर्खर भर्खरै प्रकाशित भएको छ, विमोचित भएको छ, नेदरल्यान्डमा विमोचन भएको हो यो भुटानी शरणार्थी शिविर र बस्तीको बीचको अनेक व्यवहार र प्रेम व्यवहारका बारेमा छ यो र अत्यन्तै सुन्दर राम्रो प्रतिक्रिया दिइरहनु भएको छ। तपाईँहरू सबैले श्रोताहरूले पनि यसलाई पढेर यसलाई प्रतिक्रिया दिनुहुनेछ र थप हौसला मलाई दिनुहुनेछ भन्ने आशा राख्दछु र यो अवसरका लागि तपाईँलाई पनि धन्यवाद व्यक्त गर्दछु।
हस् महत्वपूर्ण समय उपलब्ध गराइदिनु भयो यसका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार खगेन्द्रा खुशी। हवस् त आजलाई यति। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह सुझाव हामीलाई साहित्यसंसार2023@gmail.com इमेल पठाएर दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना भद्राचार्य सहित संयोजक तारा प्रसाद वस्ती र म संचालक सरोज रिजाल पनि विदा हुन्छु। नमस्कार।